الباري وأحدهم أحمض وجوها واتفقت أزواجه، فقال النبي صلى الله عليه وسلم: إني أعلم كلمة لو قالها لذهب عنه ما يجد، لو قال أعوذ بالله من الشيطان ذهب عنه ما يجد. فقالوا له: إن النبي صلى الله عليه وسلم قال: تعوذ بالله من الشيطان. فقال: وهل بي جنون؟
بسم الله الرحمن الرحيم. سلیمان ابن سورد رحمت اللہ تعالی علیہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ میں حضرت نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ بیٹھا ہوا تھا، دوسرے دو آدمی وہاں تھے، آپس میں گرما گرمی کر رہے تھے، یستبانی آپس میں ایک دوسرے کو برا بھلا کہہ رہے تھے، آپس میں ایک دوسرے کو نامناسب گالی گلوچ کر رہے تھے. ان دونوں میں سے ایک آدمی کا چہرہ لال ہو گیا تھا، یعنی گرما گرمی کی وجہ سے چہرہ لال ہو گیا تھا، اور اس کی گلے کی رگ بھی پھول گئی تھی. ودج اوداج، گلے کی رگ بھی پھول گئی تھی، یعنی ایک آدمی اتنا گرم کہ گلے میں رگیں پھولی جا رہی ہے، چہرہ لال ہوتا جا رہا ہے. نبی کریم صلی اللہ علیہ وسلم دیکھ رہے ہیں کہ بھائی تو بہت گرم ہے، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا: یقیناً میں ایک کلمہ جانتا ہوں، ایک دعائیہ کلمہ میرے علم میں ہے، اگر وہ کلمہ یہ آدمی پڑھ لے گا، یہ کلمہ اگر وہ آدمی بول لے گا، تو اس وقت پر جو غصہ وہ پا رہا ہے وہ غصہ اس سے دور ہو جائے گا. یعنی میرے پاس ایک کلمہ ہے دعائیہ، اگر یہ آدمی اس کو پڑھ لے گا تو اس کا غصہ دور ہو جائے گا، یا غصے کے علاج کی ایک دعا میرے پاس ہے. کیا دعا؟ وہ یوں پڑھ لے وے: لو قال اعوذ باللہ من الشیطان، اے اللہ میں شیطان سے حفاظت چاہتا ہوں، میں اللہ تعالی سے شیطان سے حفاظت چاہتا ہوں. اگر یہ پڑھ لے گا تو جو غصہ اس وقت ہے وہ دور ہو جائے گا. کیا مطلب ہوا؟ کہ غصے کا جو یہ اثر ہے یہ شیطان کے مسلط ہونے کی وجہ سے ہے، کہ اس کے اوپر شیطان مسلط ہوا ہے، اسی لیے آدمی اتنا گرم ہو رہا ہے. اگر یہ تعوذ پڑھے اللہ سے شیطان مردود سے حفاظت چاہے، تو شیطانی اثر کی وجہ سے جو یہ گرم ہے ٹھنڈا ہو جاوے. ذہب عنہ ما یجدو، معلوم ہوا کہ غصہ آتے وقت پر اعوذ باللہ من الشیطان پڑھ لیا کرو. فقالوا له، لوگوں نے اس آدمی سے کہا: ان النبی صلی اللہ علیہ وسلم قال، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: تعوذ باللہ من الشیطان، بھائی تو اللہ تعالی سے شیطان سے حفاظت چاہ لے. یہ حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں، تو ابھی بہت گرم ہے نا، تو وہ شیطان کا اثر ہے، تو اللہ سے شیطان سے حفاظت کی دعا کر لے. لوگوں نے اس کو کہا تاکہ تیرا غصہ ذرا معتدل ہو جاوے، ٹھنڈا پڑ جاوے. तो वो क्या कहने लगा जवाब में, वहल भी जुनून उन, क्या मैं पागल हो गया हूं? वो क्या बोला, क्या मैं पागल हो गया हूं? क्या मतलब इस जुमले का? नंबर एक, जो आदमी दीन के अंदर समझ न रखता हो, शरीयत की मुबारक तालीमात से, शरीयत की मुनव्वर मुबारक तालीमात से कोरा हो, वो आदमी यूं सोचेगा कि पागल लोग शैतान से हिफाजत चाहा करते हैं, शैतान से हिफाजत चाहने का काम पागलों का हुआ करता है, और मैं कोई पागल थोड़ा ही हूं कि मैं शैतान से हिफाजत चाहूं। गोया के इस तरह की बात बोलना ऐसे इंसानों का काम है जो शरीयत की मुबारक नूरानी तालीम से वाकिफ न हो, दीन के अंदर उनको समझ न हो, ऐसे लोग इस तरह के जुमले बोला करते हैं। गोया उसको इस बात का पता ही नहीं है कि मैं जो इस वक्त इतना गर्म हूं, गुस्से हूं, ये शैतान की छेड़खानी की वजह से हूं। शैतान ने मुझे छेड़ा है, शैतान मेरे ऊपर मुसल्लत हुआ है, इसीलिए मैं इतना गर्म और गुस्से हूं। ये बात उसको समझ ही में नहीं आई, इसीलिए उसने इस तरह का जुमला अपनी जबान से कह दिया। दूसरा एहतमाल ये है कि जो आदमी गर्म हो रहा था, गुस्से हो रहा था, अंदाजा ये है कि वो मुनाफिकीन में से था, या ये कि जाहिल गंवार में से था, गांवड़िया और ऊपर से जाहिल। इसलिए उसने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुबारक हिदायत को यूं ताबीर किया कि मैं कोई गांडा हूं कि मैं इस तरह के जुमले बोलूं, मैं कोई बावला, मैं कोई पागल हूं कि मैं शैतान से हिफाजत चाहूं। तीसरा एहतमाल, वहल भी जुनून, हकीकत में वो पागल ही हो गया था। वो इस्तिफाम कर रहा है ना, क्या मुझे पागल बना है? नहीं, तू पागल ही है। क्यों? जब पागल है तो ही तू ऐसी बात बोल रहा है, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तुझे इतनी अच्छी बात बतला रहे हैं और तू उस पर अमल करने तैयार नहीं, और ऊपर से उल्टी बात तू बोलता है, क्या मैं पागल हो गया हूं? तो तू हकीकत में पागल है, इसीलिए तू इस तरह की बातें बोल रहा है। नंबर चार, पागलपन के मुख्तलिफ शोबे हैं। एक शोबा पागलपन का ये है कि आदमी अपने फायदे की बात न सुने, इंसान अपने फायदे की बात न सुने, न समझे, न ध्यान देवे, ये भी पागलपन का एक शोबा है। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जैसा शफीक खैरख्वाह कोई नहीं हो सकता। आपने निहायत शफकत से उसको एक बड़ी फायदे की बात बतलाई कि तुझे इस वक्त गुस्सा लाहिक है, तू अल्लाह ताला से दुआ कर ले, अल्लाह शैतान से तेरी हिफाजत करे। तो उसको वो जो है सुनने ही तैयार नहीं, समझने ही तैयार नहीं, ध्यान देने और अमल करने ही तैयार नहीं, इसीलिए ये जुमला बोला, वहल भी जुनून। इससे एक बात समझ में आई कि भाई गुस्से का आना शैतानी असर है, इसीलिए कभी गुस्सा आवे तो फौरन औज़ु बिल्लाहि मिनश शैतान पढ़ लेना चाहिए, उसकी वजह से शैतानी असर जाहिल हो जाएगा। वुजू कर ले वे ठंडे पानी से, क्योंकि शैतान का असर हरारत है और ठंडा पानी उसका तोड़ है, घुसल कर लेवे ठंडे पानी से, चूंकि वो भी शैतानी असर है जो बदन में हरारत पैदा कर देवे। बाज लोग तो गुस्से में इतने आपे से बाहर हो जाते हैं कि लगता है ऐसे कभी फट जाएंगे, वो इतने गर्म हो जाते हैं वो, तो उनको वुजू ठंडे पानी से करा देने का, हैयत बदलवा देने की। खड़े हो तो हाथ पाए जनाब तशरीफ रखिए, बैठ जाइए, बैठे हो तो सुला देने का, जरा सा सो जाइए आप, तो उससे भी गुस्सा ठंडा हो जाता है। बस यहां तो ये साबित हो रहा है कि गुस्से का आना ये शैतान के असरात की वजह से होता है। जी
وبه قال حدثنا آدم قال حدثنا شعبة قال حدثنا منصور عن سالم بن أبي الجعد عن قريب عن ابن عباس رضي الله تعالى عنه وعنه قال قال النبي صلى الله عليه وسلم لو أن أحدكم إذا أتى أهله قال اللهم جنبني الشيطان وجنب الشيطان ما رزقتني فإن كان بينهما ولد لم يضره الشيطان ولم يسلط عليه قال وحدثنا الأعمش عن سالم عن قريب عن ابن عباس رضي الله تعالى عنهما وعنه مثله
حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما وانہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، جب تم میں سے کوئی آدمی اپنی بیوی سے جماع کرنے کا ارادہ کرے تو یہ دعا پڑھے، اللہم جنبنی الشیطان، اے اللہ شیطان سے میری حفاظت فرماؤ، وَجَنِّبِ الشَّيْطَانَ مَا رَزَقَتَنِي، اور جو آپ مجھے عطا فرمائے شیطان کو اس سے دور رکھیے، اگر ان دونوں کے درمیان اس جماع سے اولاد مقدر ہے تو شیطان ان کو نقصان نہیں پہنچا سکے گا، شیطان پچھاڑ نہیں سکے گا، بچے کی ولادت کے وقت شیطان उंगली नहीं मार सकेगा या अपना गंदा असर नहीं डाल सकेगा। वलम युसल्लत अलैही, शैतान उनके ऊपर मुसल्लत नहीं हो सकेगा, यानी ऐसा मुसल्लत नहीं हो सकता कि उस आदमी को कोई नेक अमल ना करने देवे, ऐसा शैतान मुसल्लत नहीं हो सकता। पीछे जब ये रिवायत गुजरी थी वहां ये वलम युसल्लत अलैही का लफ्ज नहीं था, वहां बतलाया गया था कि शैतान इंसान के जिमा में शामिल होता है, जकर से लिपट जाता है। अगर बगैर दुआ के अगर कोई आदमी जिमा करता है तो शैतान जकर से लिपट करके उस फैल में शामिल होता है, बच्चे के ऊपर शैतानी असरात आते हैं, इसीलिए ये दुआ पढ़ेंगे तो शैतान उस फैल में शामिल नहीं हो सकेगा, इसीलिए ये दुआ पढ़ने का एहतमाम करना चाहिए। जी
قال حدثنا محمود قال حدثنا شباب قال حدثنا شعبة عن محمد بن زياد عن أبي هريرة رضي الله تعالى عنه وعن النبي صلى الله عليه وسلم أنه صلى صلاة فقال إن الشيطان عرضني وشد علي يقطع الصلاة علي فأمكنني الله منه فذكر الحديث.
حضرت أبو هريرة رضي الله تعالى عنه وعنهم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ایک دن نماز پڑھی تہجد، پھر فرمایا شیطان میرے سامنے آیا تھا بلی کی شکل میں، شیطان آیا تھا آپ صلی اللہ علیہ وسلم کے سامنے، فشد علیہ، اس نے بڑی کوشش کی، شیطان نے بڑی کوشش کی، یقطع الصلاۃ علیہ، کہ میری نماز خراب کر دے وے، شیطان نے میری نماز خراب کرنے کی بڑی کوشش کی۔ کہتے ہیں کہ وہ آگ کا انگارہ لے کر کے آیا تھا اور وہ چاہتا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم جب نماز میں تلاوت کرے اور منہ مبارک کھلے تو منہ میں انگارہ ڈال دے رہے، یہ چاہتا تھا شیطان، آپ صلی اللہ علیہ وسلم کے سامنے آ گیا۔ और नमाज आपकी खराब करने की कोशिश की। फ अम्कननी अल्लाहु मिनहु, अल्लाह ने मुझे उसके ऊपर कुदरत अता फरमा दी, यानी मैंने उसको पकड़ लिया शैतान को, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पकड़ लिया। फिर हुजूर ने इरादा फरमाया कि मस्जिद के खंभों में से एक खंभे पर सुबह तक बांध देवे, का अगर जो मैं उस शैतान को बांध देता तो सुबह में तुम सबको उसकी जियारत नसीब होती। कि ये रहा मिस्टर शैतान जो रात में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की नमाज खराब करने आया था, शौला लेकर आया था, मैं उसको बांध देना मैंने इरादा किया तो सुबह में तुम सब देखते, लेकिन मुझे फौरन मेरे भाई हजरत सुलेमान अला नबीना वालेहि सलातु वस्सलाम की दुआ याद आ गई, रब्बि ग़फिरली व हबली मुल्कल्ला यंबगी लि अहदिम मिन बादी। आपने ऐसी दुआ अल्लाह से मांगी कि मुझे ऐसी सल्तनत अता फरमाइए जो मेरे बाद किसी को मयस्सर न हो। और जानवरों पर सल्तनत अल्लाह ने सुलेमान अलैहि सलाम को अता फरमाई थी, तो उनकी उस सल्तनत में एक दर्जे की दखलगिरी हो जाती, इसलिए कहा मैंने उसको फिर बांधा नहीं और उसको छोड़ दिया। बहरहाल शैतान ने नबी के ऊपर भी हमला करने की कोशिश की है, लेकिन अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत फरमाई और शैतान को हुजूर ने पकड़ लिया। मुत्ता इमाम मालिक के अंदर रिवायत है कि एक मर्तबा तो ये शैतान खबीस जिन बाकायदा आग का अंगारा लेकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पीछे पड़ा था। यानी जिस तरीके से इंसानों में अबू लहब अबू जहल खतरनाक दुश्मन थे, शयातीन भी हुजूर के दुश्मन थे। वकजालिक जालना लिकुल्ली नबीइन अदुवम शयातीनल वकजालिक जालना लिकुल्ली नबीइन हाँ अदुवन, हर नबी के दुश्मन शैतानों में से भी है, इंसान जिन्नत के अंदर से भी है। तो उस मौके पर जिब्राइल अमीन आए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को एक दुआ बतलाई कि आप ये दुआ पढ़ लीजिए तो ये शैतान आपसे दफा हो जाएगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने वो दुआ पढ़ ली तो शैतान दफा हो गया। औज़ु बिवजहिल्लाहिल करीम वबिकलिमातिल्लाहि तामातिल्लाती ला युजावीज़ुहुन्न बर्रु वला फाजिर मिन शर्रि मा यंज़िलु मिनस समा وشر ما يعرج فيها وشر ما ذرى في الأرض وشر ما يخرج منها ومن فتن الليل والنهار ومن طوارق الليل والنهار إلا طارقا يترك بخير يا رحمن। ये दुआ है जो जिब्रील अमीन ने खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सिखाई थी और हुजूर ने पढ़ी तो उससे वो शैतान खबीस जो शौला लेकर हुजूर के पीछे दौड़ा था वो दफा हो गया, दूर हो गया। इसीलिए ये दुआ सुबह में शाम में पढ़ने का एहतमाम करना चाहिए। जहाँ कहीं भी जिन्नी शैतानी शरारत मालूम हो वहाँ भी ये दुआ पढ़ लेनी चाहिए। मौत्ता में किताबु सला में ये रिवायत मौजूद है। चलो
وبه قال حدثنا محمد بن يوسف قال حدثنا الأوزاعي عن يحيى بن أبي كثير عن أبي سلمة عن أبي هريرة رضي الله تعالى عنه وعنه قال قال النبي صلى الله عليه وسلم إذا نودي للصلاة أدبر الشيطان وله زراد فإذا قضي أقبل فإذا طرب بها أدبر فإذا قضي أقبل حتى يخطر بين الإنسان وقلبه فيقول اذكر كذا وكذا حتى لا يدري أم أثلاثا صلى أم ربعا فإذا لم يدري ثلاثا صلى أم ربعا سدد للسهوي।
हजरत अबू हुरैरा रदी अल्लाहु ताला अन्हु अन्हुम से मनकूल है نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب اذان دی جاتی ہے نماز کے لیے تو شیطان اذان کی جگہ سے پٹ پھرا کے بھاگتا ہے, یعنی جہاں جہاں تک اذان کی آواز پہنچتی ہے وہاں وہاں تک سے شیطان دور بھاگ جاتا ہے, اذان کی آواز کو وہ سن نہیں پاتا, چونکہ یہ دعوت توحید ہے اور شیطان داعی شرک ہے, اسی لیے دونوں ایک ساتھ جمع نہیں ہو سکتے. اسی لیے جہاں تک اذان کی آواز جاتی ہے شیطان بھاگتا ہے, وہ آواز سن نہیں پاتا. وَلَهُ دُرَاتٌ, اور وہ ہوا خارج کرتے ہوئے بھاگتا ہے, یعنی شیطان اذان سن کے ایسے ویسے نہیں بھاگتا, ہوا خارج کرتے ہوئے بھاگتا ہے. کیا مطلب شیطان کا ہوا خارج کرتے ہوئے بھاگنا؟ نمبر ایک, بعض حضرات اس کو حقیقت پر محمول کرتے ہیں کہ حقیقت میں شیطان ہوا چھوڑتے ہوئے بھاگتا ہے. اذان شیطان کے لیے ایک ناقابل حمل بوجھ ہے, اٹھا نہ سکے, اس طرح کا خطرناک بوجھ ہے شیطان کے واسطے. کہتے ہیں کہ گدھا جب اس کے اوپر بوجھ لادا جاتا ہے اور بڑا وزنی اٹھانا جو اس کے لیے مشکل ہو, تو فوراً وہ گدھا ہوا چھوڑنے لگتا ہے. اب پیچھے ڈنڈا لے کر کے اس کا سیٹھ مسلط ہے, اسی لیے وہ لے کر چلے گا تو صحیح, لیکن ہوا چھوڑتے ہوئے چلے گا. تو جس طریقے سے گدھا زائد بوجھ کو اٹھاتے وقت پر ہوا خارج کرتے ہوئے چلتا ہے, تو اذان شیطان کے لیے ناقابل برداشت بوجھ ہے, اسی لیے وہ ہوا خارج کرتے ہوئے بھاگتا ہے. دوسرا مطلب یہ ہے کہ یہاں روایت میں مجاز ہے. کیا مطلب مجاز کا؟ کہ شیطان اذان جس وقت پر سنتا ہے تو اس کو اپنی ذات کی فکر ہو جاتی ہے کہ کہیں میں تباہ نہ ہو جاؤں, برباد نہ ہو جاؤں, اس لیے کہ اس کی ذات اور اس کا وجود مجسم شرک سے تعلق رکھتا ہے اور اذان توحید ہے, اسی لیے شیطان کو اپنے وجود کی فکر ہو جاتی ہے. اور جب اپنے وجود کی فکر ہو جاتی ہے تو کسی چیز کو وہ سن نہیں پاتا. اسی کی تعبیر بطور قباحت کے روایت کے اندر ریح خارج ہونے سے ہے, گویا کہ ایک بری حالت اس کی ہو جاتی ہے. جیسے کہ ریح خارج کرنے والا آدمی اچھی حالت والا نہیں سمجھا جاتا ہے, بلکہ جو آدمی دھماکے زیادہ کرے تو آپ لوگ کہتے ہیں نا, بھائی آج طبیعت کچھ کیا بات ہے, کچھ طبیعت گڑبڑائی تو نہیں ہے. تو اس طریقے سے یہاں تقبیح حال سے کنایا ہے, مجاز ہے کہ اس کی حالت بری ہو جاتی ہے شیطان مردود کی. فَإِذَا قُضِيَ أَقْبَلَ, جب اذان پوری ہو جاتی ہے تو واپس آ جاتا ہے. فَإِذَا ثُوِّبَ, پھر جب اقامت کہی جاتی ہے تو ادبر, پھر بھاگتا ہے. اذان اقامت دونوں سے بھاگتا ہے وہ. فَإِذَا قُضِيَ أَقْبَلَ, جب اقامت ختم ہو جاتی ہے تو واپس آ جاتا ہے. یہاں تک کہ انسان اور اس کے دل کے اندر کے درمیان میں وہ آڑ اور پردہ بن جاتا ہے. انسان اور اس کے دل, یعنی انسان اور اس کا دھیان, انسان اور اس کی توجہ کے درمیان یہ حائل اور آڑ بن جاتا ہے, وسوسوں کے ذریعے, حدیث نفس کے ذریعے. یعنی پھر انسان کے دل میں وساوس ڈالتا ہے, حدیث النفس پیدا کرتا ہے, اور انسان وساوس اور حدیث و نفس میں ایسا غرق ہو جاتا ہے کہ پتہ نہیں چلتا کہ تین پڑی یا چار پڑی, پتہ ہی نہیں چلتا کہ تین پڑی کے چار پڑی, رکعت کتنی ہوئی کچھ پتہ نہیں. فَإِذَا لَمْ يَدْرِيَ ثَلَاثًا صَلَّى أَوْ أَرْبَعَ, جب پتہ نہ چلے کہ تین رکعت پڑی یا چار رکعت پڑی تو یقین کے اوپر بنا کر لینا چاہیے. یعنی جس کو اس کی بیماری ہو وہ غالب گمان پر عمل کرے کہ بھائی غالب گمان کیا ہے وہ سوچ لے گے, یا عقل پر عمل کر لے گے, عقل کی طرف آ جاوے کہ تین اور چار تو تین, چار اور پانچ تو چار, اس طریقے سے, یا غالب گمان. اور سجدے سہو کے دو سجدے کر لے گے, یہ علاج بتلایا گیا. غرض یہ کہ شیطان نماز کے اندر رکھنا انداز ہوتا ہے اور ہر خیر کے اندر اس کا کام ہی ہے رکھنا اندازی کرنا, خلل ڈالنا, ہر خیر کے کام میں رکاوٹ ڈالنا, یہ اس کا جو ہے محبوب ترین مشغلہ ہے. اس حدیث شریف سے ایک بات یہ بھی معلوم ہوئی کہ دعوت یہ عبادت کے مقابلے میں شیطان کے لیے بھاری ہے, اس لیے کہ اذان دعوت ہے, نماز عبادت ہے. تو نماز میں تو یہ وسوسے ڈالتا ہے, حدیث نفس کرتا ہے, لیکن اذان اور اقامت کے وقت پر وہ بھاگ جاتا ہے. تو دعوت یہ عبادت کے مقابلے میں شیطان کے لیے بڑی گیراں اور بھاری چیز ہے. اسی لیے داعی بنو, داعی توحید بنو, داعی خیر بنو, تاکہ شیطانی اثرات سے حفاظت ہوئے. اگر داعی خیر نہیں بنو گے, داعی توحید نہیں بنو گے, تو مدعو شیطان بنو گے کہ شیطان تم کو غلط کام کی دعوت دے کر اپنا مدعو بنا لے گا. جی.
به قال حدثنا ابو اليمان قال اخبرنا شعيب عن ابي الزناد عن الاعرج عن ابي هريره رضي الله تعالى عنه وعنه قال قال النبي صلى الله عليه وسلم كل بني ادم يطعم الشيطان في جنبه باصبعيه حين يولد, غير عيسى بن مريم ذهب يطعم فطعن في الحجاب.
حضرت ابو هريره رضي الله تعالى عنه وعنهم سے منقول ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ہر ابن آدم یعنی بچہ جب پیدا ہوتا ہے تو شیطان اس کے پہلو میں انگلیاں مارتا ہے, بِإِصْبَعَيْهِ ہی, بعض روایت میں ہے بِإِصْبَعِهِ ہی, اپنی دو انگلی مارے گا یا ایک انگلی مارے گا ہر بچے کو پیدائش کے وقت کے اوپر. حین یولد, جبکہ بچے کی ولادت ہوتی ہے اس وقت پر. دیکھیے بھائی, شیطان ہے نا بہت متحرک شخصیت ہے, فعال شخصیت ہے, ایکٹیو پرسن ہے شیطان. جیسے ہی بچہ پیدا ہوا فوراً حاضر ہو جاتا ہے شیطان. یعنی یہ ممکن ہے کہ ابھی سگی ماں نے اس کو دیکھا نہ ہو, چونکہ ولادت کے وقت پر عورت جو نیم بے ہوشی کے عالم میں ہوتی ہے اور بچہ پیدا ہو گیا, ابھی تو دائن نے اٹھا لیا ہے, تو ہو سکتا ہے کہ حقیقی ماں نے دیکھا نہیں, لیکن شیطان فوراً پہنچ جاتا ہے اور آ کر کے وہ اس کو انگلی مارتا ہے, اپنا اثر ڈالتا ہے بچے کے اوپر, گندا شیطانی اثر. اس سے ایک بات یہ بھی معلوم ہوئی کہ بچہ جب تک حمل میں ہوتا ہے وہاں تک شیطان اس کے اوپر اثر انداز نہیں ہو سکتا ہے, حالانکہ حمل کے اندر بھی بچے میں حیات آ جاتی ہے, لیکن وہ اس دنیا کی چیز نہیں ہے, ابھی اس دنیا سے پہلے کی چیز ہے. اور شیطان کے جو تصرفات ہے وہ اس دنیا سے متعلق ہے, इससे पहले और बाद के आलम से मुताल्लिक नहीं है। इसीलिए बच्चा हमल में है और हयात है उसमें, वहां शैतान असर नहीं डाल सकता। जैसे ही बच्चा इस आलम की चीज बना, इस दुनिया में आया, तो शैतान फौरन मुतवज्जे हो जाता है कि मेरी मेहनत का एक नया मैदान आया, मेरी मेहनत के मैदान में एक फर्द बढ़ गया, इसलिए वो आकर के फौरन उसको उंगली मारता है, अपना गंदा असर डालता है। और कहते हैं कि बच्चे को जो रोना आता है वो इसी वजह से रोना आता है, शैतान के मारने की वजह से। हो सकता है कि रोने के मिन जुमला असबाब के एक सबब ये भी हो, शैतान के उंगली मारने की वजह से। इसलिए शरीयत मुताहरा ने विलादत के बाद अजान का हुक्म दिया कि बच्चे को अजान कही जाए। इसलिए कि अभी रिवायत में पढ़ लिया आपने कि अजान की वजह से शैतान भागता है, रिया खारिज करते हुए भागता है। तो शैतान ने आकर जो अपना गंदा असर डाला, तुम अजान के जरिए उसके गंदे असर का इजाला कर डालो और दूसरे कान में इकामत कहो। इकामत से भी शैतान भागता है। ये कितना बेहतरीन शरीयत ने इलाज बतलाया। इसीलिए मुसलमानों को इसका एहतमाम करना चाहिए। हॉस्पिटल में भी बच्चा पैदा हो तो कहने का कि भाई हम तो विलादत के बाद पहले अजान कहेंगे, ये कह ही देने का उनको कि जैसे ही बच्चा पैदा हो बस जल्दी से नहलाओ, मौका हो तो कपड़ा लपेट दो और फौरन अजान इकामत कह दो। और बाज आसार से ये साबित है कि दाहिने कान में अजान कह करके कुल हुवल्लाह की सूरत पढ़ दी जावे, चूंकि सूरह इखलास ये भी दावत तौहीद है, खुलासे तौहीद है, तो उसका फायदा आसार में यह आता है। अद्दुरुल मंजूद फिशर है, अभी दाऊद में भी ये रिवायत मौजूद है कि अजान के बाद दाहिने कान में कुल हुवल्लाह शरीफ पढ़ दोगे तो वो बच्चा बच्ची पूरी जिंदगी जीना से महफूज रहेंगे, यानी कभी वो जीना नहीं करेंगे। तो ये बड़ा मुजरब अमल भी है शैतानी असर को जाहिल करने का। गैर ईसा इब्न मरियम, सिवाय हजरत ईसा इब्न मरियम के, चूंकि उनकी वालिदा ने दुआ मांगी थी, क्या दुआ मांगी थी, रब्बी इन्नी उईज़ुहा बिका व ज़ुर्रियतहा मिनश शैतानिर रजीम। असल तो नानी अम्मा ने दुआ मांगी थी, हन्ना ने, हन्ना बिनते फाकूज़ा ने, जब हजरत मरियम की विलादत हुई थी तब, कि रब्बी इन्नी उईज़ुहा बिका, अल्लाह मेरी मरियम को और मरियम की औलाद को शैतान मरदूद से मैं आपकी हिफाजत में देती हूँ। तो कहा उसकी बरकत हुई कि हजरत ईसा अलैहि सलाम की विलादत के वक्त पर वो शैतान उंगली नहीं मार सका। जहब यत उन, वो मारने तो गया था, फता नफिल हिजाबी, लेकिन पर्दे में उंगली लगी। क्या मतलब पर्दे का? पर्दे का मतलब बाजू ने ये लिया है कि कपड़े में लपेटा गया था ईसा अलैहिस्सलाम को, तो कपड़े पर उंगली लगी, ईसा अलैहिस्सलाम के बदन पर नहीं लगी। और बास कहते हैं कि झिल्ली मुराद है, झिल्ली यानी बच्चा पैदा होते वक्त पर जो वो झिल्ली होती है, फिर वो फटती है, तो वो झिल्ली पर शैतानी उंगली लगी। हजरत ईसा अलैहिस्सलाम के जसद पर शैतान उंगली नहीं लगा सका। तो ये भी जो है शैतान अलैहि मा अलैहि के कामों में से एक अहम तरीन काम हुआ कि बच्चा पैदा होते ही वो हाजिर होकर के उसके ऊपर अपने गंदे असरात डालने की कोशिश करता है। जी ये सब इसलिए पढ़ते हैं कि ऐसा करने का, फिर शादी के बाद बच्चा होए तो ऐसा सब करने का भाई, इसलिए ये सब रिवायतें पढ़ते हैं। यानी कि तर्जमतुल बाब से मुनासबत क्या है, नहीं इम्तिहान में आया तो क्या जवाब लिखने का, इसके लिए नहीं पढ़ रहे हैं। चलो अमल के लिए पढ़ रहे हैं जी।
به قال حدثنا مالك بن اسماعيل قال حدثنا اسرائيل عن المغيرة عن ابراهيم عن علقمة قال قدمت هشام قالوا ابو الدرداء قال فيكم الذي اجاره الله من الشيطان على لسان نبيه صلى الله عليه وسلم. حدثنا سليمان بن حرب قال حدثنا شعبة عن المغيرة قال الذي اجاره الله على لسان نبيه صلى الله عليه وسلم يعني عمارا.
حضرت علقمة رحمة الله تعالى عليه كوفي ہے نخعی، اور حضرت عبداللہ یہ کوفہ سے مستقل سفر کر کے گئے تھے ملک شام، علم حاصل کرنے کے لیے گئے سفر کر کے، حالانکہ کوفہ میں جبال العلم موجود تھے، انہوں نے ان سے استفادہ کیا، حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کے اجل تلامذہ میں ان کا شمار ہوتا ہے، حضرت عبداللہ ابن مسعود کا علم انہوں نے خوب پیا، پھر ملک شام گئے علم حاصل کرنے کی غرض سے، تو ملک شام میں اس زمانے میں حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ کا قیام تھا، اویمر ابن مالک انصاری الخزرجی، حضرت ابو درداء کا نام، اس زمانے میں وہ وہاں ملک شام میں مقیم تھے، جب پہنچے حضرت علقمہ تو حضرت ابو درداء کی خدمت میں حاضر ہوئے، ملاقات حصول علم حصول حدیث کی غرض سے، تو حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ نے بہت تعجب سے پوچھا، ارے علقمہ کوفہ سے شام تک کیوں آئے؟ وہاں کوفہ کے اندر عبداللہ ابن مسعود موجود ہیں، ان سے علم حاصل کرتے، کیوں یہاں تک سفر کر کے آئے؟ تو حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ نے کوفہ میں مقیم دو صحابی کی خصوصی خیر خبر پوچھی، کیا خیر خبر پوچھی؟ افیکم، پہلے ایک تو حضرت عبداللہ ابن مسعود کے بارے میں پوچھا کہ بھئی عبداللہ ابن مسعود خیر خیریت سے ہیں، ان سے آپ نے علم حاصل کیا، ان سے زیادہ علم حاصل کرتے، پھر دوسرا سوال، افیکم کیا تمہارے اندر یعنی کوفہ والوں میں عراق میں وہ صحابی بھی موجود ہے الذی اجارہ اللہ من الشیطان، جس صحابی کو اللہ نے شیطان سے پناہ میں رکھا تھا؟ یہ ہے ترجمۃ الباب سے رب، کہ کیا تمہارے اندر عراق والوں میں کوفہ والوں میں وہ صحابی بھی موجود ہے کہ جن کو اللہ تعالی نے شیطان سے پناہ میں رکھا تھا؟ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زبان پر، یعنی خود نبی کریم صلی اللہ علیہ وسلم نے ان صحابی کے بارے میں یہ فرمایا کہ اللہ نے ان کو شیطان سے پناہ میں رکھا، خود نبی کریم صلی اللہ علیہ وسلم نے ان کے بارے میں یہ شہادت دی کہ اللہ تعالیٰ نے ان کو شیطان سے پناہ میں رکھا ہے، کیا وہ صحابی موجود ہے عراق میں کوفہ میں؟ تو اس سے مراد کون؟ تو دوسری سند سے امام بخاری رحمت اللہ علیہ لا رہے، قال الذی اجارہ اللہ علی لسان نبیہ صلی اللہ علیہ وسلم یعنی عمارن، کہ وہ حضرت عمار ابن یاسر رضی اللہ تعالی عنہ ہے، والسابقون الاولون میں سے ہیں، اسلام میں سبقت کرنے والے لوگوں میں سے ہیں، وہ اس زمانے کے اندر عراق میں موجود تھے مقیم تھے، تو حضرت ابو الدرداء رضی اللہ تعالی عنہ کے فرمان کا منشا یہ تھا کہ جس عراق میں کوفہ میں حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ, حضرت عمار ابن یاسر رضی اللہ تعالیٰ عنہ جیسی عظیم المرتبت شخصیت موجود ہو تو ان کو چھوڑ کر کے تمہیں یہاں ملک شام تک آنے کی کوئی ضرورت نہیں تھی, ان سے ہی تم علم حاصل کر لیتے, بہت کافی وافی علم تمہارے لیے ہو جاتا. یہ حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ کے فرمان کا منشا تھا. تو علقمہ جیسے ہی شام پہنچے پوچھا, بھئی یہاں کوئی صحابی ہے؟ لوگوں نے کہا ہے حضرت ابو درداء ہماری یہاں موجود. وہ ابو حضرت ابو درداء کے یہاں پہنچے تو حضرت ابو درداء نے ان کو یہ فرمایا. دراصل ہوا یہ تھا کہ حضرت عمار ابن یاسر رضی اللہ تعالیٰ عنہ کو کافروں نے پکڑ لیا تھا اور نبی کریم صلی اللہ علیہ وسلم کی شان اقدس میں گستاخی کے لیے کہا تھا کہ حضور کے لیے نا زیبا نا مناسب کلمات بلوائے, بولنے پر مجبور کیا, لیکن انہوں نے نہیں بولے. تو نبی کریم صلی اللہ علیہ وسلم نے خبر دی کہ شیطان کے شر سے عمار کی حفاظت ہوئی, انہوں نے کوئی گستاخانہ نازیبا کلمہ اپنی زبان سے نہیں بولا. آگے کتاب المناقب میں ان کے عمار, حضرت عمار کے مناقب میں یہ روایت تفصیلی ہے. غرض یہ کہ کافروں نے کوشش کی کہ یہ حضور کی شان میں گستاخانہ کلمات بولے لیکن یہ نہیں بولے. اللہ تعالیٰ نے شیطان کے شر سے ان کو بچایا اور یہ محفوظ رہے. جی, گویا شیطان کے کاموں میں ایک کام یہ بھی ہو گیا کہ وہ انسان سے گستاخی کے اور بے ادبی کے کلمات بلواتا ہے. جی,
قال وقال الليث حدثني خالد بن يزيد عن سعيد بن ابي هلال ان ابا الاسود اخبره عن مروه عن عائشه رضي الله تعالى عنها وعنهم عن النبي صلى الله عليه وسلم قال الملائكه تحدث في العلان والعلان والغمام بالامر يكون في الارض وتسمع الشياطين الكلمه فتقرها في اذان الكهان كما تقر القاره فيزيدون معها 100 كلمه.
اس حدیث شریف سے ایک بات یہ بھی معلوم ہوئی کہ جس کو اللہ تعالیٰ اپنی حفاظت میں رکھے شیطان کا اس کے اوپر تسلط چل سکتا نہیں ہے. اسی لیے تو حضرت یوسف علیہ السلام نے کیا کہا تھا, قال معاذ اللہ, اسی لیے کہا تھا. ام المؤمنین حضرت عائشہ رضی اللہ تعالیٰ عنہا سے روایت ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, ملائکہ بادلوں میں اتر کر کے مذاکرہ کرتے ہیں, بات چیت کرتے ہیں ایسے کاموں کی جو زمین میں انجام دینا ہے, یعنی اللہ تعالیٰ کی طرف سے ان کو جو کام حوالے کیے جاتے ہیں وہ کام کس طریقے سے انجام دینا ہے اس کا ملائکہ مذاکرہ کرتے ہیں. بادلوں میں اتر کر کے ملائکہ مذاکرہ کرتے ہیں. تو شیاطین کوئی ایکات کلمہ سن بھاگتے ہیں. اصل میں شیاطین کو اللہ تعالیٰ نے الگ الگ شکل اپنانے کی صلاحیت عطا فرمائی ہے. تو یہ خبیث جن شیاطین جس قدر لمبے ہو سکے اس طرح لمبے ہوتے ہیں, پھر ایک پر دوسرا, دوسرے پر تیسرا, تیسرے پر چوتھا, انسانی ٹاور بنا, جنی ٹاور بناتے ہیں, یعنی ایک پر ایک کھڑے ہو کر کے یہ لوگ آسمان تک کا ٹاور بناتے ہیں, بادل تک کا. اور ملائکہ جو بادلوں میں اتر کر مذاکرہ کرتے ہیں وہ سننے کی کوشش کرتے ہیں, وہاں ان کو انگارے بھی مارے جاتے ہیں, لیکن کوئی کلمہ سن بھاگا وہ اپنے سے نیچے والے کو سنا دیتا ہے. فَتُقِرُّهَا فِي آذَانِ الْكُهَانِ, تو وہ کاہنوں کے کانوں میں ملائکہ کی سنی ہوئی بات ڈال دیتا ہے. پھر وہ کاہن اس کے اندر 100 جھوٹ ملا کر کے عوام کے اندر عام کر دیتا ہے. عوام کل انام, جب اس کاہن کی 100 में से एक बात सच्ची मालूम होती है तो बस उसी का चर्चा और शोहरा होता है। देखा ने आमिल साहब कैसे हैं, बापू कैसे पहुंचे ले है, देखा ने जैसा कहा था वैसा ज हुआ ने। 99 झूठ हुए उसकी तरफ ध्यान नहीं देंगे, ये अवाम का लनाम का हाल होता है। कमा तो करुल कारूर तु, इस लफ्ज को समझो, ये नया लफ्ज है। जैसे के शीशी में कोई चीज मुंह मिलाकर डाली जाती है, दो मतलब है इस टुकड़े के। कमा तो करुल कारूर तु, जैसे शीशी में कोई चीज मुंह मिलाकर डाली जाती है, यानी समझो के एक बड़ी बोतल से छोटी बोतल के अंदर इत्र डालना हो तो दोनों बोतलों के मुंह मिला लिए जाते हैं, फिर बड़ी बोतल से छोटी बोतल में डाला जाता है। इस तरीके से ऊपर वाला शैतान नीचे वाले शैतान के साथ अपना मुंह मिला करके फरिश्तों की सुनी हुई एक आध बात पास कर देता है, आगे बढ़ा देता है। हजरतुल उस्ताद मुफ्ती सईद साहब नवरल्लाह मरकदहू ने इसका मतलब जरा अलग बयान किया। वो फरमाते हैं कमा तुकर्रुल कारूरतु, भरी हुई बोतल अगर उलट दी जावे तो उलटने की वजह से मुसलसल यकसां आवाज निकलती है। कोई भरी हुई बड़ी बोतल लो और उसको खाली करना चालू करो तो एक खास किस्म की आवाज मुसलसल यकसां निकलती है, उस आवाज को कहते हैं तुकर्रुल कारूरा, कि वो ऊपर वाला शैतान नीचे वाले शैतान को मुसलसल यकसां आवाज से फरिश्ते से सुनी हुई बात पहुंचा देता है। फयजीदुन माहा मिअत कज़िबा, लिहाजा वो काहिन या शैतान वो काहिन को इस तरह बात पहुंचा देता है। तो शैतान जो काहिन को बात पहुंचाता है, इसकी हदीस शरीफ में ताबीर है कमा तुकर्रुल कारूरा, कि शीशी में कोई चीज मुंह मिलाकर डाली जाए, इस तरह शैतान काहिन के मुंह में वो बात डालता है, या शैतान काहिन को इस तरह सुनाता है जैसे भरी हुई बोतल उल्टी जाए तो मुसलसल यकसां आवाज निकलती है, इस तरह वो शैतान काहिन को सुनाता है। और काहिन उसमें 100 झूठ मिला करके दुनिया के अंदर आम करता है।